नमस्कार, रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामी आज नयनराज पाण्डेको बहुचर्चित उपन्यास उलार प्रस्तुत गर्दैछौँ। लघु उपन्यास उलारमा 2046 सालपछिको राजनीतिक चरित्र र सीमान्त सर्वसाधारणको मार्मिक भोगाई समेटिएको छ। नेपालगञ्जमा टाँगा चलाएर जीवन थेगिरहेको प्रेम ललवा यसको मूल पात्र हो। हामी आशा गर्छौँ उपन्यास उलार र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्नेछ। प्रस्तुत छ उपन्यास उलारको पहिलो अङ्क। भोट त प्रेम ललवाले राजेन्द्र राज शर्माकै नाउँमा खसालेको थियो, तर उसको भोटको सदुपयोग हुन सकेन। राजेन्द्र राज शर्मा विशाल मतको अन्तरले पराजित भए। राजेन्द्र राजको पराजय उसको लागि एउटा अनौठो र स्तब्ध गराउने घटना भयो। नगरपालिकामा मतपेटिकाहरू जम्मा गरेर मतगणना भइरहेको थियो। शमशेरगञ्ज, हनुमाननगर र बगौडाका मतपेटिकाहरू आउन ढिलो भएकोले मतगणना पनि ढिलो सुरु भयो। त्यसैले ऊ रातभरि नगरपालिका बाहिरको विशाल हुलमा सामेल भएर प्रत्येक 15-15 मिनटमा हुने घोषणालाई उत्सुकताका साथ सुनिरहेको थियो। गाविसहरूको मतगणना सकिएर नगरका वडाहरूको मतपेटिका खुल्ने क्रम बिहान सुरु भयो, तर अब उसलाई चुनाव परिणाममा रुचि भएन। राजेन्द्र राजको पराजय हुने निश्चित भइसकेको थियो। त्यसमाथि राजेन्द्र राजका कार्यकर्ताहरू राति नै टाप कसिसकेका थिए। मत गर्ने ठाउँमा पनि उनका प्रतिनिधि कोही थिएनन्। प्रेमलवा बिहान 4 बजेतिर आफ्नो खप्रैल छाप्रोमा फर्केर आयो र घुप्लुक्क शिर कोडेर सुत्यो। आधा पाउने घण्टा त उसले राजेन्द्र राजको पराजयका कारणहरूको विश्लेषण गर्दै बितायो।
साला पक्कै रिक्सा एसोसिएसनवालाहरूले दगाबाजी गरे। साला 100% बेइमान छन्। नक्नौ जस्तो हरामी अध्यक्ष भएर पनि काम चल्छ। साला निमक एउटाको खान्छ, गुलामी अर्काको गर्छ।
प्रेम ललवाले ननकौ त्यसपछि रिक्सा एसोसिएसनका सारा मेम्बरलाई गाली गर्यो। गैवाहा, पुर्खन कटाउ र अनि स्वाभाविक किसिमले मा बहिनको गाली पनि गर्यो। जुवानको पक्का हुनुपर्छ भन्ने उसको धारणा हो, र रिक्सा एसोसिएसनका मेम्बरहरू जुवानका पक्का छैनन् भन्ने उसले सोझै ठहर गर्यो। वास्तवमा रिक्सावालाको टाँगावालाको एसोसिएसन बनाइदिने राजेन्द्र राज नै हुन्, र अन्तिम समयमा त्यही रिक्सा एसोसिएसनवालाहरूले उनलाई धोका दिए। यही सब कुरा सोच्दा सोच्दै 5 बजेतिर प्रेमलालवा निदायो। द्रौपदी अर्थात् द्रौपदीले उसको कालो मैलो अनुहारमा प्याच थुकी।
शाला राजेन्द्र बाबुको खुब धाक लगाउँथे।
द्रौपदीले उसलाई गाली गरे। प्रेमलालवाले मही खान खोज्दा दुलत्ती दिएर भुइँमा लडाइदिए।
अरे शाला रणुवा, एउटी मेराहरू ल्याउन नसक्नेले मलाई भुत्रको हात हाल्छस्।
द्रौपदीले उसकै छातीमाथि चढेर झपारी प्रेमलालवालाई। द्रौपदीको व्यवहारले ऊ असाध्यै दुखी भयो, चिन्तित पनि भयो, छटपटियो पनि र रुन थाल्यो। द्रौपदी उसकै अगाडि ननकौसित सुती। रातभर द्रौपदीलाई ननकौले मादल बनायो, र मादलको आवाज उसले रुँदै चित्त दुखाउँदै सुनिरह्यो। प्रेमलालवा झल्यास बिउझियो। उसको आँखाबाट आँसु बगिरहेको रहेछ। सपना पनि कस्तो भयानक। सपनाबाट बिउझिए पनि धेरै बेर ऊ द्रौपदीको व्यवहारबाट दुखी र निराश भइरह्यो। रिस पनि उठिरह्यो र सोझै गएर द्रौपदीको घाँटी अट्ठ्याइदिने जस्तो भाव पनि ऊभित्र पलायो। तर ऊ आफैलाई थाहा छ, यस्तो रिस धेरै बेर टिक्दैन। सपनाको कुरामा पनि किन रिसाउने? उसले आफैलाई सम्झाइ बुझाइ गरेर थामथुम पार्यो। कलुवा बिहान 8 बजेतिर आयो। प्रेमलालवा त्यतिन्जेलसम्म निदाइरहेकै थियो। कलुवा आएर उसलाई उठाउन्जेलसम्म पनि उसले द्रौपदीलाई माया गरिरहेको सपना देखिरहेको थियो। त्यसैले कलुवाले बेसमारी कराएर उठाएपछि उसले कलुवालाई आमाचकारी गाली गर्यो।
अरे साला दुश्मन, तर उपतिलाई भर्खर राजी मात्र गराएको थिए, उठाइदिइहाल्यो। साला प्रेम चोपडाको।
कलुवासित एक बण्डल पोस्टर रहेछ। कलुवाले वर्षौंदेखि पोस्टर टाँस्ने काम गर्दै आएको छ। कहिले परिवार नियोजनको, कहिले वर्णभेटा र हर्लिक्सको, र कहिले सफेद दाग र बवासिरको सर्तिया इलाज गर्ने डाक्टर मुन्ने खाँको। उसले 100 पोस्टर टाँसेको 5 रुपियाँ पाउँछ। कलुवाले कसिएर लाग्यो भने दिनभरिमा 40-50 कमाउँछ, तर 1 पैसा जोगाउँदैन। हरेक दिन नङ्गा भट्टी टोलमा गएर बेसमारी अप्सरा चढाउँछ, त्यसपछि गगनगञ्ज जान्छ, भगवान तलौवा वरिपरि 2-3 चक्कर लगाउँछ, द्रौपदी कहाँ जाउँ कि सावित्री कहाँ एकछिन दुधारमा पर्छ। द्रौपदीको अगाडि देखा परेको कुरासम्म थाहा पायो भने प्रेम ललवाले ज्यान लिन्छ भन्ने डर आफूभित्र उम्रिएपछि अन्तत कलौटी सावित्री कहाँ पुग्छ, निच्च दाँत र त्यसपछि 5 को नोट देखाउँछ। 5 को नोट देखाउँछ। 5 रुपियाँमा पुरी त आउँदैन, मेरो आउँछ। सावित्रीले छन्द मिलाएर भन्छे,
ए सावित्री आज त दिहाल, त भोलि बढी दिउँला।
कलुवा भन्छ। जवाफमा सावित्रीले ऊ त्यो बजै कहाँ जा भनेर 45-50 के कुन्तीलाई देखाइदिन्छे।
ए सावित्री मजाक नगर रे, आज यतिमै दिहाल।
कलुवा फेरि अनुरोध गर्छ। उसले थाहा छ अन्तत सावित्री राजी हुन्छे नै, यो त उसको रोजको अदा हो।
बाँसले त हुन् हुँदै हुन्।
सावित्री घुर्की देखाउँछे, तर ऊ स्वयंलाई थाहा छ ऊ कलुवासित पराजित हुन्छे। अन्तत एकछिनको घुर्की, एकछिनको झगडा, एकछिनको मोलभाव, एकछिनको घटाघट बढावटपछि सावित्री र कलुवा एक अर्कालाई गाली गर्दै हकार्दै कोठाभित्र पस्छन्।
साली बार्गेनिङ गर्छ मसित, बार्गेनिङ गर्छ मसित।
कोठाभित्र पुगेपछि एकछिन फेरि उनीहरूको ठाकठोक पर्छ। कलुवाको यस्तो लिचडपन प्रेम ललवालाई पनि थाहा छ।
अबे साले द्रौपदी कहाँ त गइनस्, द्रौपदी कहाँ त गइनस्।
प्रेम ललवा जङ्गिन्छ कलुवासित,
गइन बे मा कसम।
कलुवा प्रेम ललवालाई निश्चिन्त गराउँछ। प्रेम ललवा मुखसुख धुन लोटा लिएर बाहिर निस्केपछि कलुवाले उसको कोठामा रङ्गिला र ढाल प्रयोग गर्नुहोस् लेखिएका पोस्टर टाँसिदिन्छ। प्रेम ललवा अगौछाले मुख पुस्दै फर्किएपछि कलुवा भन्छ,
अरे प्रेम ललवा देखे, तेरो कोठा त पुरा सिनेमा हल जस्तो देखेछ, सिनेमा हल जस्तो देखेछ।
प्रेम ललवाले कलुवाको कुरामा ध्यान दिँदै दिएन।
त कलुवा ल भन् किन आइस, चला बिना मतलब त त मुख पनि देखाउनस्, अरे पले पर बस भाइ पुरा पाइरिया गनाउँछ।
भन्नलाई यसो भने पनि प्रेम ललवा आफै कलुवा भन्दा अलिक पर सर्छ।
त सुन्न प्रेम ललवा, यो रङ्गिला फिल्म छ नि, यसको माइकिङको लागि टाँगा चाहिएछ के, हलको म्यानेजरसँग मैले 13 कुरा गरेछु बुझिस, अब दिनभरिको 90 80 तलाई 10 मलाई कमिसन, कमिसन 90 सुखा 90 अनि के त तेल लगाएर लिन्छस्। अबे बात गर्छ, अस्ति लक्ष्मी चित्र मन्दिरको जङ्गल की बेटी सिनेमा थिएन, त्यसले 100 रुपियाँ दिए थियो, चिया नास्ता अलग।
प्रेम ललवाले 90 नमाने जस्तो भाव प्रकट गर्यो।
अनि त्यो हरामी थपुवालाई 30 रुपियाँ कमिसन दिएको कुरा बिर्सिस्, अनि तेरो हातमा कति आयो, 100 मा 30 गयो, 70 मात्र भएन तेरो, साला हिसाब गर्न आउँदैन, साला हिसाब गर्न आउँदैन।
कलुवाले झपार्यो। हो वास्तवमै प्रेम ललवालाई हिसाब गर्न आउँदैन, 150 को लेनदेन गर्नु पर्यो भने कन्फ्युज भइहाल्छ। 2-4 अक्षर पढेको भए पो 9-10 वर्षको उमेरदेखि टाँगा चलाउँदैछ प्रेम ललवा, न महतारी न बाप। 8 वर्षको हुँदा नहुँदै राजु बाबुको घर अगाडि ट्रकले किचेर उसको बाबु मर्यो, आमा पनि त्यही साल दमले मरी, ऊ एक्लो छोरो एक्लै रह्यो। राजेन्द्र राजप्रति प्रेम ललवाको श्रद्धा त्यत्तिकै पलाएको होइन, बडा गौ प्राणी छन् राजेन्द्र राज, हरेक काममा सहयोग गर्छन्, जन्मेदेखि मर्दासम्म उनी हरेकलाई गुण लगाउँछन्, गरिबका लागि जोसित पनि लड्न भिन्न तयार, मौका परे अङ्ग्रेजीमा कुरा गर्न पनि सक्छन्। आफ्नो बाबुलाई मार्ने ट्रकको मालिकबाट 8,000 रुपियाँ प्रेम ललवालाई उनैले दिलाइदिए, कसै कसैले राजेन्द्र राजले आफूले 18 लिएर प्रेम ललवालाई 8 पक्राए भन्ने हल्ला पनि चलाए, तर प्रेम ललवाले पत्याएन। त्यो 8,000 हत्याउन उसका कहिले देखा नपरेका काका मामा सबै देखिए, कसैले उसलाई नानपारा जाउँ र एउटा शानदार पान पसल खोलौँ भने, कसैले आफ्नै भान्जीसँग शादी गर भनी कर पनि गरे, कसैले नगदी मलाई राख्न दे पनि भने, सबैको दाउ चाहिँ 8,000 कसरी हात पार्ने भन्ने नै थियो। तर राजेन्द्र राजले उसलाई जोगाइदिए, बैंकमा खाता खोलिदिए, 10 वर्षको भएपछि त्यही पैसाबाट उसलाई एउटा टाँगा किनिदिए। टाँगा त किनियो तर घोडा थिएन। एक वर्ष जति टाँगा मात्रै दिनको 7 रुपियाँका दरले भाडामा लगायो, तर भाडा लगाएर मात्र गुजारा हुने देखेन प्रेमलालभाले। महँगीमा 7 रुपियाँले के हुन्थ्यो? धन्न त्यतिखेरसम्म उसले दारू खान सिकेको थिएन, नत्र महिनामा 20 दिन त भोकै पर्थ्यो। त्यसैले दारू नखानुको नाफा यति मात्र भएको थियो कि 20 दिनको सट्टा अब 10 दिन मात्रै भोकै बस्नु पर्थ्यो। त्यसैले कुनै पनि दिन केही पनि नखाइकन सुत्न नपरोस् भनेर ऊ एक छाक मात्र खान्थ्यो। एकपटक प्रेमलालवा साह्रै बिरामी पर्यो, निमोनिया भएछ। 300 जति राजेन्द्र राजबाट सापटी लिएर उसले औषधि गरायो। आफूसित बल्ल बल्ल जोगाएको 60 रुपियाँ थियो, त्यो पनि स्वाहा। तर निको भने भएन। नानपरा गएर हकिमलाई पनि देखायो, दरगाह बाबा कहाँ पनि गयो, तर केही काम लागेन। त्यसपछि निमोनिया र आर्थिक सङ्कट दुवै रोगले च्याप्यो उसलाई। उपाय केही नलागेपछि ऊ राजेन्द्र राजको आँगनमा गएर पसारियो, लाचार, निरीह र उपायहीन। शिला बाबुको पार्टी अफिस भएकै ठाउँमा पहिले उसको पुर्ख्यौरी घर थियो। ऊ त्यहीँ हुर्किएको थियो, त्यहीँ उसको बाबुले आफ्नो जीवन बिताएको थियो, त्यहीँ उसकी आमा मरेकी थिए, झन्डै ऊ पनि त्यहीँ निमोनियाले मरेको। पहिले शिलाबाबु र राजेन्द्र राज एउटै पार्टीमा थिए, खुब मिल्ती थियो दुईको। शिलाबाबु केन्द्रीय स्तरका सशक्त नेता, राजेन्द्र राज स्थानीय स्तरका सबभन्दा प्रभावशाली नेता, दुवै एक अर्काका निम्ति आवश्यक। राजेन्द्र राज मार्फत शिलाबाबुसित पनि उसको परिचय भएको थियो। शिलाबाबु उसलाई भेटपिछे अङ्गालो मार्थे, पिठ्यौमा धाप दिन्थे, तिघ्रामा बजार्थे। पछि ऊ शिलाबाबुबाट अलिक सतर्क रहन थाल्यो। शिलाबाबुको व्यवहार उसलाई भरोसे मार्का लाग्यो। भरोसेलाई देख्दा उसलाई जहिले पनि घिन लाग्छ। ननकौ र भरोसे जोल्ठिएको कतिपटक उसले आफ्नै आँखाले देखेको छ। जे होस्, सडक किनारकै त्यति किम्ती ठाउँमा उसको छाप्रो थियो। छाप्रोको त के मोल, तर जग्गा चाहिँ हिरा थियो। निमोनियाले पिरोलेपछि, टाँगा भाडामा लाग्न छुटेपछि र हातमुख जोर्ने अरू उपाय नभएपछि राजेन्द्र राजले प्रेमलालवालाई सल्लाह दिए र भने, घर बेच्दे। जम्मा 30,000 प्रेमलालवाले आफ्नो घर जग्गा बेच्यो। शिलाबाबुले दाम सोधे 1,00,000 भन्नु भनेर राजेन्द्र राजले पहिले नै सम्झाएका थिए। उसले त्यसै भनेको थियो, तर राजेन्द्र राजले किन झुटो बोल्न लगाए उसले बुझेन। उसले 1,00,000 कागजमा ल्याप्चे लगायो र 30,000 बुझ्यो। बाँकी रकम कसले बुझ्यो त्यतातिर सोच्ने उसको क्षमता नै कहाँ थियो र। जे होस्, त्यो जग्गा शिलाबाबुले किने र त्यहाँ पार्टी अफिस खोले। त्यसपछि 20,000 रुपियाँ तिरेर प्रेमलालवाले कोरियन पूर्वमा आधा कट्ठा जग्गा किन्यो। जग्गामा एउटा ससानो छाप्रो पनि थियो। बाँकी 10,000 उसले एउटी घोडी किन्यो। त्यतिन्जेलसम्म ऊ निमोनियाबाट पुरै उब्रिसकेको थियो। घोडी किनेपछि उसले 1 महिना जति इस्माइललाई टाँगा चलाउन लगाएर आफू इस्माइलसँगै हेल्पर जस्तो भएर बस्यो। वास्तवमा उसलाई टाँगा चलाउन सिक्नु थियो। 1 महिनामा ऊ टाँगा चलाउन खप्पिस भयो। त्यसपछि ऊ आफू एक्लैले टाँगा चलाउन थाल्यो। रेगुलर 150 आम्दानी हुन पनि थाल्यो र उसले आर्थिक सङ्कटबाट झन्डै झन्डै मुक्ति पनि पायो। ऊ सानै थियो, त्यसैले बेला बेला बेरियरमा पुलिसले दुःख दिन्थे। साला बित्ताभरिको भएर टाँगा चलाउँछस् भन्दै हकार्थे। कसै कसैले त गाँठमा बाल उम्रेको छैन, बडा टाँगा हाँक्छसम्म भन्थे। अनि उसलाई राजेन्द्र राजले ढाँटेर उमेर पुगेको भने बनाइदिएको नागरिकता र त्यसको आधारमा बनाइएको लाइसेन्स देखाउन कर लाग्थ्यो। पुलिसहरू नागरिकता र लाइसेन्स र त्यसमा टाँसिएको कलिलो प्रेमलालवाको फोटो देखेर हाँस्थे र भन्थे, अबे साला जा हट, टाँगा अघि बढा। अन्ततः प्रेमलालवा कलुवासित माइकिङका लागि टाँगा लैजान राजी भयो। कलुवाको 10 रुपियाँ कमिसन पनि फिक्स भयो। 2 रुपियाँ कलुवाले पेस्की माग्यो। प्रेमलालवाले उसलाई एडभान्स पनि दियो। कलुवा र ऊसँगै छाप्रोबाट निस्किए। छाप्रोमा उसले तालचा मारेन। कलुवा छक्क पार्यो। के छ र कसले चोरी गर्छ भनेर प्रेमलालवाले भनेपछि कलुवा पनि आश्वस्त जस्तै भयो। टाँगामा घोडी बाँधेपछि दुवैजना टाँगामा बसे र हिँडे। अब राति कति बेरसम्मलाई प्रेमलालवाको घर एक्लो पर्ने भयो। घर प्रजातन्त्र आउने बित्तिकै किनेको घर। प्रेमलालवाले आफ्नो घोडीको नाम बसन्ती राखेको छ। पहिलोपल्ट यहाँ सोले चल्दा 95 पैसाको टिकटलाई 2 रुपियाँ ब्ल्याकमा किनेर उसले सोले हेरेको थियो। सोलेकै घोडीसित दाँजेर उसले आफ्नो घोडीको नाम बसन्ती राख्यो। तर उसलाई पछि थाहा भयो सोलेकी घोडीको नाम त धन्नो पो रहेछ, बसन्ती टाङ्गावालीको नाम पो रहेछ। यसरी उसले झुक्किएर आफ्नो घोडीको नाम बसन्ती राख्न पुग्यो। पछि आफ्नो भूल थाहा भएपछि उसलाई साह्रै थक्क थक्क लाग्यो। धन्नो भन्ने नाम पनि राख्न खोज्यो, तर त्यतिन्जेलसम्म बसन्ती नाम प्रचलित भइसकेको थियो। कलुवा, पोस्टर, माड, माइक, माइक ब्याट्री, माइकमा बोल्ने गुप्ता सहित टाँगा नगर परिक्रमामा व्यस्त भयो। साँझ प्रेम ललवाले 90 रुपियाँ बुझ्यो र 8 रुपियाँ कलुवालाई दियो। त्यसपछि घरमा आएर टाँगा र घोडीलाई थन्क्यायो र बाहिर लाग्यो। उसको नाम द्रौपदी किन राखियो भन्नेतिर उसले कहिले विचार गरिन। वास्तवमा पहिले उसको नाम द्रौपदी थिएन, सीता थियो। आखिर नाममा के छ र? मुख्य कुरो त काम नै हो। कामले ऊ रण्डी हो, बधिनी। उसलाई आफू बसेको हुर्केको घरभन्दा नगरपालिकाको पिसाब घर सफा लाग्छ, तर ऊ यो फोहोरमा बस्न अभ्यस्त भइसकेकी छे। त्यसैले उसलाई आफ्नो घरको, आफ्नो कोठाको, आफ्नो खाटको फोहोर नै स्वाभाविक लाग्छ। द्रौपदीको बाउ छ, आमा छे, 9-10 वर्षकी छोरी पनि छे। छोरी कसबाट जन्मिए उसलाई थाहा छैन। कहिलेकाहीँ उसलाई आफ्नो छोरीको अनुहार असही कृष्णबहादुरको जस्तो लाग्छ, कहिले असही जगतमानको जस्तो लाग्छ, कहिले भूतपूर्व प्रधानपञ्च हर्कमानको जस्तो लाग्छ, कहिले बहराइचको कवडिया असलमको जस्तो लाग्छ। कुनै निर्क्योलमा पुग्नै नसक्ने भएपछि कसकी छोरी भन्ने कुरा नै उसले सोच्न छाडिसकेकी छ। छोरीलाई उसले आफ्नै पुरानो नाम दिएकी छे, सीता। द्रौपदीको बाउ अचेल ठ्याम्मै कान सुन्दैन, त्यसैले छोरीका लागि ग्राहक खोजेर ल्याउन पनि सक्दैन। व्यापार घटेको छ। पहिले द्रौपदीकी आमा पनि यही काम गर्थे, त्यसैले घर धान्न सजिलो थियो। अहिले सम्पूर्ण बोझ द्रौपदीमाथि खनिएको छ। द्रौपदीकी आमा खाटमै टाँसिरहन्छे, दीर्घरोगले समातेको छ। उमेर 40-45 हो, तर 60-70 बुढी देखिन्छे। खोकिरहन्छे, कनिरहन्छे। उसको खोकाई र चिच्याइले पनि ग्राहक आउने क्रम घट्न थालेको हो। स्थायी ग्राहक पनि बुढीको चिच्याइले सारा मजा किर्किरा हुन्छ भन्दै आउन छाड्दैछन् क्रमशः। त्यसैले उसको बाउ आफ्नै स्वास्नीसित सधैँ क्रुद्ध रहन्छ। किन मर्दिनस् राणी भनेर हकार छ। द्रौपदीलाई आफ्नै आमाको नाउँ पनि थाहा छैन, तर एकपटक कुरै कुरामा तिम्रो नाउँ सीता हो भने उसले आफ्नै आमासित सोद्धा उसकी आमाले छक्क पर्दै उल्टै सोधेकी थिए, तैँले कसरी थाहा पाइछ? दुधियाको बोतल अद्धा लिएर प्रेमलालबा द्रौपदीको कोठामा पस्यो। अघि भर्खरसम्म सायद कोठामा कोही थियो, त्यसैले द्रौपदी धोती मिलाउँदै थिए प्रेमलालबा कोठामा पस्दा। 3 दिनपछि द्रौपदी कहाँ आएको छ प्रेमलालबा, खरिएर, रन्थनिएर। 3 दिन 3 रात ऊ राजेन्द्र राजकै चुनाव प्रचारमा खट्यो, फोकटमा 1 पैसा नलिएर। घोडीका लागि दाना शुद्ध उसले आफ्नै जम्मा रकमबाट किन्यो। 3 दिन पुरा कमाई धमाई बन्द। तर कमाईको पिर भएन उसलाई, पिर यति थियो राजेन्द्र राजले चुनाव जितेनन्। द्रौपदी, तैँले कसलाई देश रे भोट? प्रेमलालबाले द्रौपदीलाई सोध्यो।
अरे म गएको थिएँ भोट हाल्न, आफ्नो त लिस्टमा नामै रहन्छ, त्यसैले फर्के। यो कृष्ण छ नि, कृष्णले चाहिँ शान्ति राजालाई दिए। यो वादी उत्थानवालाले 100 रुपियाँ दिएको थियो नि, त्यसैले।
40 रन्डीहरू,
रन्डीको के भार?
यसो भन्दै प्रेमलालबाले अद्दा खोलेर आदि एकैपटक घुड्क्यायो।
अब साला मान्छे चिन्दैनौ तिमीहरू, कहाँ राजेन्द्र बाबु, कहाँ शान्ति राजा, 100 रुपियाँमा बिक्ने कुतियाहरू।
रक्सीले अलिअलि छुन थालेपछि उसले बोल्न थाल्यो।
अब प्रेमलालबा त झगडा गर्न आएको,
द्रौपदीले झपारेपछि बल्ल उसले आफू आउनुको औचित्य सम्झियो।
अब छोड रे, प्याज छ प्याज, या प्याज ल्या त।
रक्सीसित खान उसले प्याज माग्यो।
ल्याउँदैन म प्याज, गनाउँछ। अब साली रन्डी, दुनियाँसित मुख टाँसेर सुत्छेस, त्यतिखेर त गनाउँदैन, मेरो चाहिँ गनाउँछ।
द्रौपदीले त्यसपछि जवाफ दिइन, प्याज पनि दिइन। लाह भनेर प्रेमलालवाले आफ्नो कट्टुको नाडाभित्र कोचेर राखेको 60 रुपियाँबाट 10 रुपियाँ फुत्त द्रौपदीको अगाडि फ्याँक्यो। द्रौपदीले रुपियाँ टिपेर छातीभित्रको सारी।
ए द्रौपदी, यो कलवाले के भन्यो तँलाई?
उसले छड्के पाराले प्रश्न सोध्यो। वास्तवमा ऊ जान्न चाहन्थ्यो कलुवा द्रौपदी कहाँ आउँछ वा आउँदैन।
कलुवा सावित्री कहाँ नगएर म कहाँ किन आउँछ?
द्रौपदीको यो जवाफबाट प्रेमललवा सन्तुष्ट भयो, ढुक्क भयो।
ए द्रौपदी, मलाई तेरो माया लाग्छ यार, मलाई तेरो माया लाग्छ यार।
नगर
माया लाग्यो होइन, रक्षी लाग्यो भन्न हरामी।
गाली नगर्न द्रौपदी, साँची लाग्छ के? न पत्या सिना चिरेर देखाइदिऊ,
सिना चिरेर देखाइदिऊ।
यति भनेर उसले जोसै जोसमा कमिज तान्यो, छातीका दुईटा टाक चुडिए अनि दुवैजना हाँसे। द्रौपदी आफ्नै द्रौपदी हाँसेको प्रेमललवालाई असाध्यै राम्रो लाग्छ। त्यसपछि त ऊ आफूले थाम्नै सक्दैन, द्रौपदीलाई गिजोल्न थाल्छ। द्रौपदी पनि हाँसिरहन्छे, जिस्किरहन्छे र छिल्लिरहन्छे। दस पन्ध्र मिनटपछि दुवै अलग्गिएर भित्तातिर वा छततिर हेर्न थाल्छन्।
सुन द्रौपदी, तँलाई छ नि, म एक दिन उडाएर लगिहाल्छु। तैँले लैजाने म रन्डीलाई। अनि अनि के त मेरी रानी होस्, शिरदेवी होस्, शिरदेवी।
द्रौपदी हाँसिरही नपत्याएर कसरी पत्याओस्, सबैले यसै त भन्छन्। तर प्रेम ललवाले त्यसो भन्दा ऊ एकैछिन हराउँछे, सपना देख्न थाल्छे।
रन्डी ल्याउँ कि पतुरिया, मलाई कसले के गर्छ? एक्लो मान्छे छु, जे मन लाग्छ गर्छु, कसले रोक्छ मलाई भन्द?
प्रेम ललवाको यस्तो बोलीले एकैछिनलाई भए पनि द्रौपदी कल्पिन थाल्छे। घर फर्किने बेला द्रौपदी पनि आफ्नो छाप्रोको ढोकासम्म उसलाई पुर्याउन आउँछे र आफ्नो लोग्नेलाई झैँ भन्छे।
ल राम्ररी जानु, र एउटा कुरा सुन, अचेल तिमी अलि कमजोर भएका छौ, यो ताकतको दबाई बबाई किनेर खान।
द्रौपदीले यसो भन्दा प्रेम ललवालाई आफ्नो पनि कोही छ भन्ने लाग्यो। ऊ भावुक भयो र द्रौपदीलाई मुवाई खाँदै भन्यो,
सधैँ यसरी नै हाँसिराख द्रौपदी।
तर द्रौपदीले उसलाई भन्न सकिन कि अचेल कम्बर दुखेर ऊ रातभरि रोइरहन्छे। द्रौपदी रातभरि रोइरहन्छे। घरमा आएर प्रेम ललवा खाटमा डङरङ्ग पछारियो र आफ्नो वरिपरि निहार्न थाल्यो। घर यस्तो पनि घर हो, एउटा खाट, गिल्टीका दुई चारवटा भाँडा, कोठाभित्रै आफ्नो खाट र घोडीबीच छेकवार लगाएर ऊ सुत्छ। भुसाहरू, लादीको गन्ध, कलुवाले ल्याएर टाँसिदिने सिनेमाका पोस्टर, एक दुई बर्सातपछि ढल्न तम्तयार भित्ता, चुहिएर बर्सातमा सताउनु सताउने छत र एउटा नमिठो, एकदमै नमिठो शून्यता। यही घर हो, चल यही घर हो, उसले प्रश्न गर्यो आफैसित, तर उत्तर दिने कसले? अकस्मात घर भत्कियो भने के गर्ने, कसरी बनाउने? टाँगा तानेर के कहिले घर बनाउन सकिन्छ? उसले आफ्नो अगाडि अँध्यारो देख्यो, अँध्यारो, निष्पट्ट अँध्यारो। नङ्गा नै भए पनि, हरामी नै भए पनि कलुवालाई प्रेमललवाले आफूभन्दा भाग्यमानी ठान्यो। कलुवाकी स्वास्नी छे, छोरा छोरी छन्। दुई चार दिन कलुवा घर आएन भने उसकी स्वास्नी रुँदै खोज्न थाल्छे उसलाई। छोरा छोरीहरू कलुवालाई देख्ने बित्तिकै रमाएर उसलाई सताउन थाल्छन्। तर मेरो के छ? उसले आफैसित असन्तुष्टि पोख्यो। उसको असन्तुष्टि मात्र पोखिन्छ यसरी नै सधैँ, छता छुल्ला मात्र हुन्छ, तर सोहोरी दिने कसले? एक दिन कताबाट द्रौपदी प्रेमललवाको यही छाप्रोमा आइपुगी। प्रेमललवा तै यही बस्छस् भनेर द्रौपदीले सोद्धा लजाएको थियो प्रेमललवा। त्यतिखेर उसले द्रौपदीलाई हात हाल्न पनि सकेन, छुन पनि सकेन। द्रौपदी छक्क परी, बडो ब्रह्मचारी बन्दैछस् भनेर उसलाई जिस्क्याई पनि, तर अह, उसले द्रौपदीलाई केही गरेन। उसले द्रौपदीलाई त्यो दिन फुक्का वाई वाई चाउचाउ खुवायो। उसको विचारमा यो सबैभन्दा राम्रो परिकार थियो। अनि उसले पानीमा चिनी मिसायो र औँलाले घोलेर शर्बत बनायो, अनि गिल्टीको कचौरामा उसले द्रौपदीलाई खुवायो। द्रौपदी उसको अँगालोमा टाँसिरहे, उसले मायाले सुमसुम्याइरह्यो मात्र। उसले द्रौपदीमा त्यतिखेर रन्डी देखेन, बेस्या देखेन, बदिनी देखेन, पतुरिया वा कुतिया पनि देखेन। आइमै देख्यो, टिट लाग्दै द्रौपदीलाई देख्यो।
द्रौपदी, त एउटा बात बता, किन त्यस्तो घिनलाग्दो पेसा गर्छस् त?
भन्त, प्रेमलालवाले सोध्यो।
कस्तो बात गर्छ प्रेमलालवा,
त किन टाङ्गा चलाउँछस्?
भन्त, उल्टै द्रौपदीले प्रतिप्रश्न गरी प्रेमलालवाले त्यसपछि केही सोधेन। धेरै बेर चुपचाप लागेर खोतली रह्यो। तर द्रौपदीसित सम्बन्धित एउटा प्रश्नले उसलाई सधैँ बितोल्छ। उसले द्रौपदीसित त्यही प्रश्न गर्ने निश्चय गर्यो र निश्चय गरेको केही बेरपछि सोध्यो,
ए सुन्न, तँलाई अरूसित शुद्ध कस्तो लाग्छ?
केही पनि लाग्दैन। बस यति मात्र बोली द्रौपदी।
अनि मसित शुद्ध?
उसले फेरि सोध्यो।
खै भन्ने सक्दिन के लाग्छ के।
यति भनेर द्रौपदी फेरि चुप लागी र एकछिनसम्म घोत लिएर फाने।
साँचो भन,
त मलाई जब लुगा फकाल्नु भन्छस् नि,
अनि मलाई साह्रै लाज लाग्छ।
त्यो दिन यति मात्र भए थियो। द्रौपदी त्यसै गएकी थिए। उसले 20-30 रुपियाँ दिन पनि खोजेको थियो। द्रौपदीले लिने मानिन। उसले भने कि त्यही आएर दिनु। जाँदा जाँदै फिक्का, निराश, स्वप्निल र लोभलाग्दो भावमा उसले प्रेमलालवाको घरलाई निहाली र सोधी,
यो तेरो घर हो है प्रेमलालवा?
तेरो आफ्नो घर?
यो तेरो घर हो है प्रेमलालवा?
तेरो आफ्नो घर?
द्रौपदी गएपछि उसले त्यो अन्तिम प्रश्नलाई पटक पटक सम्झिरह्यो र अनि त्यतिखेर उसलाई आफ्नो यो घरको माया लाग्यो। पहिलोपल्ट द्रौपदी यो घरमा अटाउन सक्छ भन्ने भावको प्रश्न र समस्या एकसाथ उसको मथिङ्गलमा सलबलाइरह्यो निकै बेरसम्म। चुनाव परिणामको घोषणापछि ननकौ उसको छाप्रोमा आयो र शान्ति राजाले जितेको कुरा खुब उत्साहित भएर सुनायो।
अब प्रेमलालवा, थाहा छ तँलाई के, अब जुलुस निस्किन्छ बुझिस्? 18-20 टाङ्गा पनि चाहिएको छ, त पनि हिँडिहाल। 3 घन्टाको बात त छ। 3 घन्टाको कति रुपियाँ थाहा छ? 100 रुपियाँ।
प्रेमलालवालाई एकछिन दुधारको स्थितिले सतायो। हिजोसम्म राजेन्द्र बाबुको लागि खटेको आजै शान्ति राजाको जुलुसमा टाङ्गा चलाउनु राम्रो होला। उसलाई एक मनले नजाउँ भन्ने नै लाग्यो। उसको आफ्नो मनले पनि नजाने भन्यो, तर उसले आफ्नो मनलाई सम्झायो, जुलुसमा जाँदैमा के हुन्छ? घोडाले घाँससित दोस्ती गर्यो भने के खाने भन्ने खालको कुरा पनि सोच्यो उसले। आहा, मलाई पैसा चाहिन्छ, पाई पाई गरेर जम्मा गर्नुपर्छ मैले पैसा, नत्र घर कसरी बन्छ, बिहे कसरी हुन्छ, कि सधैँ रणवा बसिरहने?
अस्ति कलवाले ठट्टै ठट्टामा भनेको थियो कि बे, त छिप्पेर गराउन थालिस बोका जस्तो।
कलवाको ठट्टाले उसको अन्तर्मनको रित्तोपनको अनुभूतिलाई झन् तीव्र पारिदिएको थियो। जे होस्, अन्तत ऊ ननकोको पछि लाग्यो। बसन्ती अचेल बिरामी जस्तै छे। पिठ्यौमा घाउ पनि छ, मवाद बगिरहन्छ, भेटनरीमा लगेर जचाउने विचार अस्तिदेखि नै गरिरहेको छ, तर साइत जुरेको छैन। अस्पताल लग्ने हो भने पुरा दिन टाङ्गा चलाउनु बन्द हुन्छ। त्यसैले प्रेमलालवाले चाहेको थियो टाङ्गामा 5-7 भन्दा बढी नबसुन्। तर उसले चाहेर के, चुनाव जितेको खुसी कसले कसलाई रोक्ने? 16-17 चढिदिए उसको टाङ्गामा। जुलुस सुरु भयो। शान्ति राजा अबिर र फुलमाला भित्र चुर्लुमा डुबे। अनुहार चिन्ने गाह्रो। उनी जीप भित्र थिए। जीपमा अरू 25-30 पनि थिए। ननकौ पनि जीपमै थियो पछाडि थिएर। ननकौको अनुहारमा पनि चमक थियो, मानो उसले आफै चुनाव जितेको होस्।
शाला पावरवाला भइहाल्यो।
मनमा नै ईर्ष्यासहित प्रेमलालवाले ननकौलाई फोहोर गाली गर्यो।
शाला राजेन्द्र बाबुले जितेको भए मैले पनि जानेको थिएँ,
उसले सोच्यो। उसको टाङ्गा 15-20 टाङ्गाको विशाल हुलबीच थियो। सबै टाङ्गा आफ्नै सुरमा गुडिरहेका थिए, तर बसन्तीलाई अलि बढी हिर्काउनु परिरहेको थियो। बल्ल बल्ल ऊ अगाडि बढिरहेकी थिए। दिउँसो खुदी पनि राम्ररी खुवाउनु पाएन, भोक पनि लागेको होला। उसलाई बसन्तीप्रति दया जाग्यो, तर यतिखेर दया गर्नुको के अर्थ? बीचमा दुई चारजना ठिटा उसको टाङ्गामा फेरि चढे। भैया उलार भयो भनेर विरोध गर्दा हिर्काउला जस्तो गरे, त्यसैले उसले केही भन्नै सकेन। आधा आधी बाटो काटेपछि बसन्तीलाई अगाडि बढ्न एकदमै गाह्रो हुन थाल्यो। सास निकै फुले जस्तो भयो, पेट त धौकनी जस्तो देखिरहेको थियो, पसिना त अघि नैदेखि आइरहेको थियो, बीचमा एउटा खुट्टाको नाल पनि फुस्किएछ, त्यसैले झनै अप्ठ्यारो पर्न थाल्यो। घाउबाट निरन्तर मवाद बगिरह्यो। उसलाई एक मन सबैले ओह्रालिदिएर जुलुस छोडेर हिँड्दै जस्तो पनि लाग्यो, तर त्यस्तो गर्न पनि सकेन। शान्ति राजा घर घर गएर पसल पसल भित्र पसेर सबैसित हात मिलाउँदै थिए, गला मिलाउँदै थिए। मानिसहरू शान्ति राजासित हात मिलाएर गला मिलाएर गर्वको अनुभव गर्दै थिए। उसले कलुवालाई पनि शान्ति राजासित गला मिलेको देख्यो। मनमनै कलुवालाई गाली गर्यो, सुअरको औलाद भनेर। जे होस्, शान्ति राजाको विजय जुलुसमा सामिल भए पनि उसले शान्ति राजासित हात मिलाएन, गला पनि मिलेन। उसले लाग्यो यसो गर्नु अनैतिक काम हो, र कलुवा शाला इमान धर्म नभएकाहरू, निमक एउटाको खान्छ औ वफादारी अर्काको गर्छ। उसले फेरि मनमनै कलुवालाई मा बहिनको गाली गर्यो, र जुलुस सिद्धिएर कलुवा भेटिए उसको चुतर लात बजाउने निश्चय पनि गर्यो। टाङ्गामा चढेका दुईजना बात मार्दै थिए आफ्नै सुरले। उसलाई किन किन उनीहरूको वार्तालापले तान्यो। उसले आँखा अगाडि भए पनि कान चाहिँ पछाडिएको होर्यायो। ए बुझिस्, राजेन्द्र बाबुले सहयोग नगरेको भए कहाँ जित्न शान्ति राजाले? शान्ति राजाले राजेन्द्र बाबुलाई 5,00,000 क्यास दिएको त मैले आफ्नै आँखाले देखेको छु। राजेन्द्र बाबुले आफ्नो 70% भोट शान्ति राजाकोमा खसाउन लगाएको थियो। प्रेम ललवा एकछिन अल्मलियो। यति ठुलो धोका हुन सक्छ, तर बिचरोको सोझो मन उसले तिनीहरूको वार्तालापलाई वाहियात भनेर पत्याएन, र बाँकी वार्तालापलाई ध्यान पनि दिएन। यता बसन्ती अब ठ्याम्मै रोकी, एक डेग चल्ने स्थिति पनि देखिएन। 10-20 चाबुक हिर्काउँदा पनि केही सिप लागेन। बसन्तीको मुखबाट घ्यार घ्यार आवाज निस्किन थाल्यो। टाङ्गामा बसेकाहरूले त अझ हिर्का भन्दै थिए, तर प्रेम ललवालले लक्षण राम्रो देखेन। अझै बसन्तीलाई हिर्काइराख्नु ठिक लागेन र हिर्काउन बन्द गर्यो। स्थिति बिग्रिन थालेपछि र बसन्तीको खुट्टा यताउता हुन थालेपछि सबै 81 गर्ल्याङ गर्नुको ओर्लिए। ब्यालेन्स बिग्रियो, बसन्ती जोरसित पछाडि र अचेत जस्तै भाई, र अनि प्रेम ललवाले 81 चारैतिर तारा देख्न थाल्यो। उसलाई पनि रिङ्गाटा चल्न थाल्यो, ऊ आफै पनि पछाडिएला जस्तो भयो। उसलाई थाम्न कता कताबाट कलुवा आइपुग्यो र मात्र, नत्र त प्रेम ललवा पनि झन्डै त्यही ढलेको। बसन्तीलाई कलुवा र ऊ भएर बल्ल बल्ल घरसम्म ल्याए। घरमा आएर पनि बसन्ती उसरी नै पछारि। देखे प्रेम ललवा, लछिन वछिन ठिक छैन बसन्तीको, कलुवाले चेतावनी दिएपछि प्रेम ललवा आत्तियो। त के गर, भोलि बिहानै बाँके बगिया लैछ र देखाइहाल एकचोटि। कलुवाको आशय बाँके बगिया स्थित भेटनरी हस्पिटल लैजा भन्ने थियो, र आशय प्रेम ललवाले पनि बुझ्यो। पैसा त निकै लाग्छ होला। प्रेम ललवाले डराउँदै सोध्यो। लाग्छ नि पैसा त, 1,500 त लागिहाल्छ। कलुवाले हिसाब किताब लगायो। प्रेम ललवासित जम्मा पुँजी 750 छ। आज जुलुसमा गएको 100 रुपियाँ दियो भने 850 हुन्छ।
शाला ननकौ, अब त्यसले त्यो 100 रुपियाँ मरे पनि दिन्न। एक नम्बरको हरामी जबे,
कलुवाको कुराले प्रेम ललवा छन आत्तियो। नभन्दै राति ननकौसित पैसा माग्न जाँदा आधा बाटोमै फर्किसकिन दिने पैसा भनेर 25 रुपियाँ मात्र तया गरे जस्तो गरेर उसले दियो। प्रेम ललवा लाचार थियो, हताश थियो, त्यसैले चुपचाप 25 रुपियाँ समातेर ऊ ननकौ कहाँबाट फर्कियो। प्रेम ललवालाई रातभर निन्द्रा परेन। 700-800 भन्दा बढी लाग्ने भयो भने के गर्ने, अरू पैसा कताबाट ल्याउने भन्ने चिन्ताले रातैभर उसलाई बिथोली रह्यो। हरेक रात सपनामा देखिने द्रौपदीलाई आज उसले देखेन। द्रौपदीसित माया गरेको, घृणा गरेको, रिसाएको केही पनि देखेन। खालि अभाव देखिरह्यो, अँध्यारो देखिरह्यो। बसन्तीको छटपट्टि लाचार भएर उसले रातै भएर हेरिरह्यो। उसलाई बेला बेलामा लाग्यो बसन्ती लाचार भएर उसलाई हेरिरहेकी छे। बोल्न सक्ने भए अहिले बसन्तीले आफ्नो मनको पीडा भन्ने थिए उसलाई,
कहाँ कसरी दुखी रहेको छ सबै सुनाउने थिए। रातभरि बसन्ती र प्रेमललमा दुवैले एकअर्कालाई मिरिह भएर हेरिराखे।
बिहान सहरको स्थिति राम्रो देखिएन। सानोतिनो न्यूबाट सुरु भएको झगडाले साम्प्रदायिक दङ्गाको रूप लिने लक्षण देखिरहेको थियो। चोक बजारका पसलहरू खुलिरहेका थिएनन्। एक अर्कालाई सशङ्कित भएर हेर्ने क्रम सुरु भइसकेको थियो। बिहान सबेरै उठेर प्रेमललवाले बसन्तीलाई सुमसुम्यायो। बसन्तीले पुलुक्क आँखा उघारी,
उठ्न सक्छस् त, अस्पताल जाने हो।
बुझे कि भने झैं उसले बसन्तीलाई सोध्यो र बसन्ती सकी नसकी उठी। बुझे झैं गरेर बसन्तीलाई डोर्याएर अस्पताल लैजान थाल्यो प्रेमलालवाले। चोकसम्म त जसोतसो लाग्यो, तर अगाडिको स्थिति उति राम्रो थिएन। हुलहुल मान्छेहरू एकअर्कासित झगडा गर्दै थिए, एकअर्कालाई ढुङ्गामुढा गर्दै थिए। तर अस्पताल त पुग्नु नै छ। उनीहरू कसैलाई नदेखे झैं हिँडिरहे। एक्कासी एक हुल मान्छे आए, प्रेम ललवालाई घेरे र ऊ हिन्दू हो कि मुसलमान हो भनेर सोधे। के भन्दा उचित होला भनेर ऊ एकछिन अल्मलियो। त्यति नै बेला कसैले बसन्तीलाई भ्याच लात्ताले हिर्कायो। बसन्ती रन्थनिएर भुइँमा लडी र आत्तिएर डराएर याचनामा प्रेम ललवालले केही भन्नु अघि नै कसैले भन्यो, हुल आफ्नो बाटो लाग्यो। प्रेमलालवाले बल्ल बसन्तीलाई उठायो। बल्ल बल्ल बाँके बगियाको पशु चिकित्सालयसम्म पुग्यो। 350 रुपियाँको औषधि, 150 ब्यान्डेज आदि किनिसकेपछि उसित 300 बाँकी रह्यो। त्यो 300 र बसन्तीलाई लिएर ऊ झन्डै 3:30 बजेतिर त्यहाँबाट हिँड्यो। तर मूल बाटोमा आउन्जेलसम्म उसले थाहा पायो बजारमा कर्फ्यू लागेको छ। घरमा पुग्ने सम्पूर्ण बाटाहरू बन्द भएका थिए। औषधि गरिएकै भए पनि, सुई लगाएकै भए पनि बसन्तीको स्थितिमा खास अन्तर आएको थिएन। जाडो भए झैं बसन्तीको शरीर कामिरहेको थियो। त्यो देखेर प्रेमललवा अत्यासले काम्न थाल्यो। केही बेर निरुद्देश्य हिँडेपछि बसन्तीले ठ्याम्मै अगाडि बढ्ने नसक्ने लक्षण देखाए। ऊ वाल्ल परेर के गर्ने कसो गर्ने भनेर अल्मलिरह्यो। परिचितहरू कसैलाई देखेन, आफूलाई माया गर्ने कसैलाई देखेन। बसन्ती फेरि भुइँमा ढाली, खुट्टाहरू झट्कारेर छटपटिन थाली, मुखबाट फिंज निकाल्न थाली र अनि र अनि र अनि एकछिन प्रेम ललवा जडवत भयो, अल्मलियो। मृत्यु कसको भयो, बसन्तीको कि उसको, उसको कि बसन्तीको? अन्ततः प्रेम ललवाले बसन्ती नै मरी भन्ने ठम्यायो। अब यतिखेर उसित बाँकी थियो 300 नगद, बसन्तीको मृत शरीर र आफ्नो डरलाग्दो भविष्य। अब यो बसन्तीको शरीरलाई के गर्ने, उसले केही सोच्न सकेन। ऊ यतिखेर रुन पनि सकिरहेको थिएन। आफ्नो आँसु आफूभित्रै कता कता बगिरहेको, पोखिरहेको जस्तो व्यथालाई उसले लगातार भोगिरह्यो। कर्फ्यूको मौनता उसको मनभरि सर्यो र अन्तत बसन्तीको मृत शरीरलाई एक्लै छाडेर ऊ बिस्तारै कर्फ्यूग्रस्त बजारतिर लाग्यो। वास्तवमा बसन्तीको मृत्युको कारण शान्ति राजाको विजय जुलुस नै थियो। 16-17 एउटा टाँगामा बिरामी बसन्ती र त्यत्रो बोझ। कलुवाले उसलाई ननकौ कहाँ गएर बसन्तीको मृत्यु र त्यसको कारणबारे जानकारी दिने र शान्ति राजालाई सहयोग गर्न सिफारिस गरिदिने भन्ने कुरामा सल्लाह दियो। र सल्लाह अनुसार ऊ रित्तो र निरीह अनुहारसहित ननकौ कहाँ गयो। ननकौले उसको कुरा सुन्यो अनि हावामा उडायो।
गल्ती त तेरै हो प्रेमलालवा, घोडी बिरामी छ भन्ने थाहा हुँदाहुँदै जुलुसमा लैजानै नहुने। हेर, ब्याजको लोभमा अब तेरो सामा पनि फुत्क्यो।
ननकौले सहानुभूतिको सट्टा उपदेश दियो।
फेरि त अब राजेन्द्र बाबुको मान्छे, अब उनै कहाँ जा, उनै कहाँ जा।
ननकौले उसको मुटु नै छेडिने गरी व्यङ्ग्य बाण चलायो।
ऊ रन्थनियो। ननकौलाई त्यही जमिनमा गाडिदेऊ जस्तो पनि लाग्यो उसलाई, तर आफूभित्रको रिसलाई उसले आफैभित्र थन्क्यायो। उसले रिसाएर केही हुँदैन, कसैको केही बिग्रदैन भनेर। प्रेमलालमा चुपचाप आफ्नो घर फर्कियो। उही थोत्रो भत्किन लागेको घर, एउटा खाट, पोस्टर, गिल्टीको भाँडा र बसन्तीको बाँकी खुराक। उसलाई घरभित्र आफू निकै निरीह लाग्यो। उसलाई आफूभित्र घर निकै निरीह लाग्यो। ऊ राति पनि पटक पटक झस्कियो। बसन्ती आफै निर भए जस्तो लाग्यो। बेला बेलामा हिनहिनाए जस्तो लाग्यो। यतिन्जेलसम्म ऊ रोएको थिएन, अत्तालिरहेको थियो, छटपटिरहेको थियो, के गरौँ र कसो गरौँ भइराखेको थियो। ऊ दिउँसो कलुवा कहाँ गयो, ननकौ कहाँ गयो, कतिखेर रोस्? तर यतिखेर राति मध्यरातमा अँध्यारो कोठामा आफ्नो चिसो छ्यानमा ऊ रोइरह्यो, निकै बेरसम्म रोइरह्यो।
उपन्यास उलारको पहिलो अङ्क यहीँ सकिन्छ। हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। घोडी मरेपछि उत्पन्न विकराल समस्याबाट त्राण पाउन प्रेम ललवाले गरेको सङ्घर्ष हामी अर्को अङ्कमा समेट्नेछौँ। हवस् त, आजको अङ्क यति नै। उपन्यास उलार र यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुनको माला इस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल, लेखक नयनराज पाण्डे। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।